أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين کتاب آموزش فلسفہ کے درس نمبر 14 میں ہماری بحث چل رہی ہے. ہماری بحث یہاں تک آ کر پہنچی تھی کہ مفہوم کلی کے بارے میں کون سا نظریہ درست ہے. چونکہ پہلے درسوں میں مفہوم کلی کی کیا حقیقت ہے اور کتنے اقوال اس میں پائے جاتے ہیں وہ آپ کی خدمت میں بیان کیے تھے. آج جو ہے وہ ہم نے ان تمام اقوال کے اوپر تنقیدی نگاہ کرنی ہے اور بعض اقوال کو رد کرنا ہے اور ایک قول کو انتخاب کرنا ہے. آیت اللہ مصباح کے نزدیک جو قول صحیح ہے اس قول کو یہاں پر بیان کریں گے. آیت اللہ مصباح حفظہ اللہ فرماتے ہیں کہ اگر ہم ان جو پہلے ہم نے قول آپ کی خدمت میں بیان کیے ہیں ان میں اگر ہم نومالزم کو اور ڈیوڈ ہیوم کے نظریے کو مد نظر رکھیں تو یہ ایسے نظریات ہیں کہ جو گویا کے مفہوم کلی کے وجود کا انکار کر رہے ہیں کہ مفہوم کے اندر کلی نہیں ہے, مفہوم ہمیشہ جزئی ہے. ان کے مطابق مثلا نومالزم تو بہت ہی واضح ہے کیونکہ نومالزم تو یہی کہہ رہی ہے کہ مفہوم کلی کا جو حیثیت ہے اس کی حقیقت ہے وہ مشترک لفظی کی طرح ہے, درست ہے. اور ڈیوڈ ہیوم نے بھی کیا کہا تھا, اس نے کہا تھا کہ مفہوم جزئی کو اگر آپ مبہم کر دیں, اس کو آپ ویگ کی حالت میں لے جائیں, مبہم بنا دیں, اس کو ویگنس والی حالت بن جائے, اس کو جزئی کو اگر مبہم بنا دیں تو وہ کیا ہو جائے گا, مفہوم کلی کی مانند ہو جائے گا. سب سے پہلے آیت اللہ مصباح نومالزم کے نظریے کو رد کرتے ہیں مفہوم کلی کے بارے میں. فرماتے ہیں کہ انہوں نے چونکہ یہ کہا تھا کہ مفہوم کلی یا وہ الفاظ کے جو کلی ہیں یعنی معانی کلی پر دلالت کرتے ہیں وہ یا تو مشترک لفظی ہیں یا مشترک لفظی کے حکم میں, یعنی اگر یا تو آپ بے عنوان مشترک لفظی اس کو کہہ رہے ہیں, ایک بندہ کہتا ہے نہیں ہم مشترک لفظی نہیں مانتے اس کو, لیکن آپ کہیں گے کہ وہ مشترک لفظی ہی کے حکم میں آئیں گے جس طریقے سے تمہارا نظریہ ہے. مشترک لفظی جب انہوں نے یہاں پر بیان کیا تو آیت اللہ مصباح فرماتے ہیں کہ ہم پہلے گفتگو کرتے ہیں کہ مشترک لفظی کسے کہتے ہیں اور مشترک معنوی کسے کہتے ہیں. جب ان کے درمیان ہمیں ڈفرینس پتہ چل جائے گا, ان اصطلاح کی جو وضاحت ہو جائے گی, اس وقت پھر ہم آ کر دیکھیں گے کہ مفہوم کلی جو ہے وہ مشترک لفظی ہے یا مشترک معنوی ہے. مشترک لفظی کو انگلش میں کیا ترجمہ کریں گے, تقریباً ترجمے میں جو چیزیں دیکھنے میں ملی ہیں وہ دو ورڈ ہیں, یا اس کو کہا گیا ہے ایمبیگیوٹ کے ساتھ اس کو ترجمہ کیا گیا ہے, ایمبیگیوٹی مشترک لفظی یعنی, یا اس کو جو ہے وہ ایکیووکل ورڈز کے نام سے جو ہے وہ ترجمہ کیا گیا ہے. اگر ہم اس کو, جیسے میں پہلے بھی تذکر دے چکا ہوں, اگر ہم اس کو ڈکشنری کے ذریعے جا کر دیکھنا شروع کر دیں گے تو ظاہری سی بات ہے معنی ادا نہیں ہوتا, کیونکہ ایمبیگیوٹی کا مطلب کیا ہے, مبہم ہونا ہے, درست ہے. اسی طریقے سے مثلا ایکیووکل ورڈز جو ہیں وہ بھی تقریباً وہی معنی دے رہے ہوتے ہیں. مشترک لفظی میں ہماری کیا مراد ہے وہ جب واضح ہو جائے گی تو آپ کو پتہ چل جائے گا کہ اصل میں مشترک لفظی سے کیا مراد ہے ہماری. تو یہ ایمبیگیوٹی کا مطلب یا دوسرا ورڈ جو آپ کی خدمت میں بیان کیا ہے اس کا ڈکشنری والا معنی مراد نہیں لینا, اگر انگلش میں جو ہے وہ مشترک لفظی کے لیے یہ لفظ استعمال کیا جا رہا ہے تو یہ حتماً جو ہے وہ اپنے ذہن میں رکھیں اس کو. اور مشترک معنوی کو انگلش میں جو ترجمہ کیا کہ وہی کامن میننگ کے معنی میں ہے کہ معنی جو ہے وہ مشترک ہے اس میں. مشترک لفظی کسے کہتے ہیں, دیکھیں مطلب بہت آسان ہے, جو بندہ بھی جس ملت سے بھی سروکار ہے اس کا، چاہے وہ اردو زبان ہے، چاہے وہ انگلش زبان ہے، چاہے وہ کسی بھی قوم سے تعلق رکھتا ہے، وہ جب لٹریچر پڑھتا ہے تو لٹریچر کے اندر، ادبیات کے اندر مختلف اصول بیان کیے جاتے ہیں، جو ان میں سے ایک دو اصطلاحات جو ہیں وہ یہی والی آتی ہیں۔ ہر زبان کے اندر یہ صورتحال ہے کہ جو ابھی ہم پڑھنے جا رہے ہیں۔ تو لہٰذا یہ ایسا مطلب نہیں ہے کہ جو انسان نے کبھی اپنی زندگی میں اس کو حس نہ کیا گیا ہو، اپنی زندگی میں کبھی اس سے استفادہ نہ کیا ہو، نہ فقط ان اصطلاحوں سے توجہ ہوگی آپ کی کہ آپ جس طریقے سے اپنی زندگی میں الفاظ کا استعمال کرتے ہیں وہ ان کیٹیگریز میں آتے ہیں۔ ایک مرتبہ یہ ہوتا ہے کہ ہم یوں ساتھ لے کر چلتے ہیں کہ چونکہ آپ دیکھیں لٹریچر جو ہوتا ہے وہ حقیقی اور تکوینی حکم نہیں رکھتا۔ حقیقی اور تکوینی سے کیا مراد ہے؟ یعنی اگر آپ ہیں، آپ کا وجود ہے، میں چاہے مانوں یا نہ مانوں، میں چاہے آپ کو انسان کہوں یا نہ کہوں، میرے ساتھ وابستہ نہیں ہے۔ وہ آپ کا وجود ہے، جو آپ کی حقیقت ہے وہی آپ کی حقیقت رہے گی، میں چاہے آپ کے بارے میں جو بھی کہوں۔ اس کو کہتے ہیں کہ آپ ایک حقیقی وجود ہیں۔ لیکن بعض ایسے موجودات ہیں کہ جو وابستگی رکھتے ہیں ایک دوسرے انسان کے ساتھ۔ مثلا آپ جب جا رہے ہوتے ہیں، ڈرائیونگ کر رہے ہوتے ہیں، تو جب سرخ بتی جلتی ہے آپ کہتے ہیں کہ رکنا چاہیے، سبز بتی جلے گی تو آپ کہتے ہیں کہ چلنا چاہیے یہاں پہ۔ اب یہ جو ایک قانون بن گیا کہ سرخ پہ رکنا ہے، سبز پہ نہیں رکنا، چلنا ہے اس کے اوپر، یہ قانون تکوینی تو نہیں ہے۔ یعنی جس طرح ہم، میرا آپ کا وجود ہے، باقی کائنات میں چیزوں کا وجود ہے، وہ حقیقی وجود ہے، تکوینی حکم ہے اس کا، یہ اس طریقے سے نہیں ہے، بلکہ کیا ہے، یہ ایگریمنٹ ہوتا ہے، قرارداد ہوتی ہے کہ آج کے بعد اگر سرخ بتی جلی تو آپ رکیں گے، اگر سرخ بتی نہیں جلی، سبز بتی جلی تو آپ چلیں گے، چینج بھی ہو سکتی ہے۔ تو لٹریچر کے اندر بھی آپ دیکھیں، یا آپ یہ دیکھ لیں کہ لسانیات کے اندر جا کر آپ دیکھیں کہ زبان جو ہے وہ تکویناً وجود میں نہیں آتی، درست ہے، بلکہ کیا ہوتا ہے، لسان بنائی جاتی ہے۔ یعنی جو ورڈ آپ اپنے معنی کو بیان کرنے کے لیے استعمال کر رہے ہوتے ہیں وہ باقاعدہ وضع کیے جاتے ہیں، بنائے جاتے ہیں۔ انسان طے کرتا ہے معاشرے کے اندر کہ آج کے بعد میں اس سفید لیکوڈ کو، اس خاص قسم کے، اس کو میں دودھ کہوں گا۔ وائلہ ایسا نہیں ہے کہ جیسے ہی یہ وجود خارج میں آیا تو اپنے ساتھ نام لے کر آیا، نہیں ہے۔ اسی وجہ سے آپ دیکھیں تبدیل ہو جاتا ہے، کوئی اس کو دودھ کہہ رہا ہوتا ہے، کوئی اس کو شیر کہہ رہا ہوتا ہے، کوئی اس کو ملک کہہ رہا ہوتا ہے، کوئی اس کو مثلا جو ہے وہ مختلف، کیونکہ ہر زبان والا ایک لفظ انتخاب کر لیتا ہے اس حقیقت کے لیے کہ جو اس وقت ہمارے سامنے موجود ہے۔ بس ایک حقیقت جو زبان کے اندر پائی جاتی ہے، لٹریچر میں پائی جاتی ہے، یا لسانیات کے اندر پائی جاتی ہے، وہ یہ کہ اس کے اندر ایگریمنٹ اور وضع ہوتا ہے۔ ایک لفظ کو ایک معنی کے لیے آپ وضع کر دیں گے، بنا دیں گے اس کے لیے کہ آج کے بعد اس لفظ سے میرا یہ معنی مراد ہوگا، اس کو کہتے ہیں وضع کرنا، درست ہے۔ چلیے، مطلب آپ کے سمجھ میں آ گیا۔ تو اب بعض اوقات ایسا ہوتا ہے کہ معاشرے میں کوئی ایک انسان ہے مثال کے طور پر، یا خود پورا معاشرہ ہے، اس سے سروکار نہیں ہے، ابھی ہمارا تعلق جو ہے وہ حقیقت کیفیت میں نہیں ہے کہ کیسے ہوا، ابھی ہمارا یہ بحث اس میں چل رہی ہے کہ ایک لفظ بعض اوقات مختلف معانی کے لیے وضع ہوتا ہے۔ ایک ہی لفظ ہے لیکن اس کے مختلف معنی ہیں، اور ہر معنی کے لیے الگ اس کو وضع کیا جاتا ہے۔ جیسے مثال دی تھی آپ کو پہلے بھی، عربی زبان کے اندر لفظ عین इसको एक मरतबा वज किया गया है आंख के लिए, एक मरतबा फिर वज किया गया है इसको चश्मे के लिए, फिर इसको एक मरतबा वज किया गया है जासूस के लिए, दुरुस्त है, और बाकी मानी के अंदर। अब यहां पर क्या है, लफ्ज एक ही है, मानी मुतअद्दिद व मुख्तलिफ हैं, लेकिन ये लफ्ज जिस माना पर भी दलालत कर रहा होता है उसी माना के लिए उसको वज किया जाता है। उर्दू में आप क्या मिसाल ले सकते हैं, मसलन आप अपने उर्दू के मुआशरे को अगर आप मद्देनजर रखें तो बहुत सारी आपको ऐसी मिसालें मिल जाएंगी कि मसलन आप अगर शेर का लफ्ज लें, दुरुस्त है, तो शेर जो है ये हैवान दरिंदा के लिए वज किया गया है जो चीर फाड़ खाता है खास किस्म का, दुरुस्त है। और सराइकी में आप चले जाएं तो वो शीर से मुराद क्या ले रहे होते हैं, दूध ले रहे होते हैं, दुरुस्त है। या मसलन जो है वो आप अगर लफ्ज़ खीर इस्तेमाल करते हैं तो पंजाबी के या उर्दू के मुआशरे में उससे क्या होता है, वो मीठा जो बनाया जाता है वो उस मीठे को खीर कहते हैं। लेकिन आप सराइकी पट्टी के अंदर चले जाएं तो जब आप लफ्ज़ खीर बोलते हैं तो उससे मुराद दूध लिया जाता है। दुरुस्त है, अब एक ही लफ्ज़ है लेकिन वो अपने दो माना पर जो है वो सिद्ध कर रहा है, दो माने के अंदर इस्तेमाल हो रहा है और हर माने के लिए अलग वज किया गया उसको, दुरुस्त है। चूंकि बयान किया था आपको कि लिटरेचर और लिसानियात के अंदर जो है वो वज होती हैं चीजें, दुरुस्त है। तो अब यहां पर लफ्ज खीर को एक मरतबा मीठे के लिए वज किया गया, वो खास किस्म का जो मीठा है, और एक मरतबा जो है वो क्या है, उसको दूध के लिए वज किया गया है। अब यहां पर लफ्ज एक है मानी मुतअद्दिद है और उसके ऊपर जो है वो सिद्ध कर रहा है। यहां तक बात समझ में आई है, बस मुश्तरक लफ्जी में जो एक चीज पाई जाती है वो ये पाई जाती है कि लफ्ज जो है वो मुख्तलिफ मानों पर जो है वो सिद्ध कर रहा होता है या मुख्तलिफ मानों में इस्तेमाल हो रहा होता है, क्यों, मुख्तलिफ वज़ की वजह से, मुख्तलिफ एग्रीमेंट्स की वजह से वो क्या हो रहा है इस्तेमाल होता है मुख्तलिफ मानी के अंदर। जैसा कि यहां पे इन्होंने फारसी की एक मिसाल दी, ये भी बहुत खूबसूरत मिसाल है, जैसे मैंने लफ्ज़ शेर की मिसाल भी दी कि यहां अगर आप शीर, चूंकि यहां पर शेर को शीर के साथ ताबीर किया जाता है फारसी तलफ्फुज़ के अंदर, शीर को एक मरतबा हैवाने दरिंदे के लिए इस्तेमाल करते हैं और शीर खुद उस दूध को भी ये फारसी में शीर कहते हैं, दुरुस्त है, और क्या है पानी की जो वो टूटी है उसको भी ये शीर के साथ ताबीर करते हैं। अब आप देखें एक ही मुआशरा है, एक लफ्ज है और तीन माने मुख्तलिफ के अंदर इस्तेमाल हो रहा है और हर माने के लिए वज हुआ है, ऐसा नहीं है कि बगैर वज के जो है वो इस्तेमाल हो रहा है ना, हर माने के लिए वज हो रहा है। बस मुश्तरक लफ्जी के अंदर लफ्ज एक होता है, उसके मानी मुतअद्दिद व मुख्तलिफ होते हैं, लेकिन उसके अंदर वज क्या होती है वो भी मुख्तलिफ होती है, यानी लफ्ज हर हर माने के लिए अलग अलग वज हुआ हुआ होता है। मेरे ख्याल में मतलब समझा दिया है मैंने, इसको कहते हैं मुश्तरक लफ्जी। मुश्तरक मानवी में क्या होता है, वहां पर माना लफ्ज जो है वो एक ही माना पर दलालत करता है, एक ही माना पर दलालत करता है और वो माना अपने नीचे फिर मुतअद्दिद मसादीक रखता है, उनके ऊपर वो काबिल इंतबाक है, काबिल सिद्ध करता है उनके ऊपर। जैसा कि मसलन लफ्ज इंसान है, इसको किसके लिए वज किया गया है, उस माना के लिए कि जो इंसान की हकीकत है, दुरुस्त है। मसलन मंतिक के अंदर क्या है इंसान की तारीफ, मसलन हैवान नातिक, यानी ऐसा जिंदा जिंदा जात के जो क्या है सोचती है, नुतक करती है, फिक्र करती है, ठीक है। अब लफ्ज इंसान को हैवान नातिक के लिए वज किया गया है, अब ये हैवान नातिक होना क्या है इसके अंदर, 6 अरब इंसान ले लें, 7 अरब इंसान ले लें, 8 अरब इंसान ले लें, जितने भी आप ले लें, सब इसके क्या हैं, मिसदाक बनते हैं। बस मुशरक लफ्जी के अंदर एक माना होता है और वो माना अपने मुख्तलिफ मसादिक पर सिद्ध कर रहा होता है। बस लफ्ज एक माना पर सिद्ध कर रहा है, लफ्ज को एक माना के लिए वज किया गया है, लेकिन इस माना के अंदर सलाहियत मौजूद है कि वो लामहदूद मसादिक के ऊपर सिद्ध करे। बात वाज़ेह, बस ये मुश्तरक लफ्जी और मुश्तरक मानवी है। और यहां पर वज एक है, मसलन वाजे ने आकर, वज करने वाले ने क्या किया है, उसने कहा कि लफ्ज इंसान से हमारी मुराद जो होगी वो हैवान नातिक होगी। बस एक लफ्ज एक माना और वज भी एक एक दफा। अब जब जब ये हकीकत मुतवल्लिद होती रहेगी, जैद अम्र बकर खालिद जितना है ये माना उस पर सिद्ध करता रहेगा, वज करने की जरूरत नहीं पड़ेगी। मतलब ऐसा नहीं है कि आज के दौर में जो अफराद मौजूद हैं उन पर तो ये सिद्ध करेगा, लेकिन बाद में आने वाले जो अफराद होंगे उनके लिए अलग वज की जरूरत पड़ेगी, अलग एग्रीमेंट की जरूरत पड़ेगी। ना, ऐसा नहीं है, बस एक दफा हो गया कि लफ्ज इंसान ने किस माना पर, किस माना के लिए इस्तेमाल होना है, हैवान नातिक के लिए। अब जब तक इंसान नाम की हकीकत होगी इसका इनास के अंदर, ये उस पर सिद्ध करेगा और उसमें हम हकीकी माना मुराद ले रहे होंगे। हम ये नहीं कहेंगे मजाजी तौर पे सिद्ध कर रहा है, वाइल्ला इसका माना तो कुछ और है, लेकिन यहां हम मुराद ये ले रहे हैं ना, यही मुराद होती है जो पहले थी उसकी। बस मुशरक मानवी के अंदर एक वाज होती है और एक माना होता है, लेकिन ये माना अपने अंदर सलाहियत रखता है कि बहुत सारे मसादिक पर सिद्ध कर सके। बस जब हमारे लिए मुशतरक मानवी और मुशतरक लफजी की इस्तेलाह वाजे हो गई, तो अब यहां पर उसको मजीद मुनज्जम बयान करने के लिए तीन फर्क बयान करते हैं कि मुशतरक लफजी और मुशतरक मानवी के दरमियान क्या फर्क पाया जाता है। पहला फर्क ये कहते हैं, मतलब वाजे हो चुका है, फकत ये कि एक नज्म बयान कर रहे हैं यहां पर। फरमाते हैं कि मुश्तरक लफ्जी मुतअद्दिद वज़ का मोहताज है। मुतअद्दिद कई बार एग्रीमेंट करने का मोहताज है। मुश्तरक लफ्जी में अगर एग्रीमेंट मुतअद्दिद ना हो, बार बार ना, हर माना के लिए अलग अलग ना किया जाए, मुश्तरक लफ्जी नहीं बनेगा। लेकिन मुश्तरक मानवी के अंदर फकत एक एग्रीमेंट और एक वज होती है, फकत एक से ज्यादा नहीं होती। ये एक फर्क है। दूसरा फर्क ये है कि मुश्तरक मानवी ये जिस माना के लिए लफ्ज, जिस माना के लिए वज होता है, उसके मसादीक बेनिहायत लामहदूद होते हैं। आप जैसे आपको बयान किया है कि अगर ये इंसान नामी हकीकत जब जब आती रहेगी, ये माना के जो लफ्ज इंसान के लिए मोरद नजर करार दिया है, ये माना हमेशा उसके ऊपर क्या है, सिद्ध करता रहेगा। लेकिन मुश्तरक लफ्जी के फकत वही मिसदाक होंगे कि जिनके लिए उसको वज किया गया है। यानी लफ्ज एन को अगर 70 माना के लिए वज किया गया है तो वो उन्हीं 70 माना पर ही सिद्ध करेगा, उन्हीं 70 माना में ही इस्तेमाल होगा। 71 माना में जब तक वज नहीं होगा उस वक्त तक उसके ऊपर सिद्ध या उसके अंदर इस्तेमाल नहीं होगा। बस मुशरक लफजी के मिसदाक जो हैं वही हैं कि जिनके लिए उनको वज किया गया है, मुशरक लफजी को उससे ज्यादा पर सिद्क नहीं करेगा, उसके उससे ज्यादा में इस्तेमाल नहीं होगा। लेकिन मुशतरक मानवी ऐसा नहीं था, वो एक माना कुल्ली के लिए वज हो रहा है और वो माना जो है फिर अपने नीचे लामहदूद जो है वो मिसदाक रखता है, उस पर यह सिद्ध करता है। तीसरा फर्क, मुशतरक मानवी लफ्ज जो है, मुश्तरक मानवी ये अपने माना के ऊपर दलालत करने में करीने का मोहताज नहीं है। लेकिन मुशरक लफ्जी, उससे क्या मुराद ली गई है इसको समझाने के लिए आपको करीना लाना पड़ेगा। दिक्कत करें, जैसा कि मैंने कहा कि आप अगर अपने मुआशरे में देखेंगे जाकर, तो एक लफ्ज है खीर का, वो एक खास मीठे के लिए भी इस्तेमाल होता है और दूध के लिए भी इस्तेमाल होता है, दुरुस्त है। तो अब अगर आपके सामने कोई लफ्ज खीर को इस्तेमाल करे तो आप क्या है, आपके लिए वाजे नहीं होगा कि इसके इस कहने वाले की क्या मुराद है। वो लफ्ज खीर से दूध मुराद ले रहा है या लफ्ज खीर से मीठा मुराद ले रहा है, दुरुस्त है। अब क्या हुआ, करीना लाना पड़ेगा, यानी एक ऐसा जुमला लाना पड़ेगा या ऐसा लफ्ज लाना पड़ेगा जो आपकी मुराद को वाजे कर रहा हो। मसलन एक बंदा आपको कहता है, आगा साहब आप खीर जो है वो पीना पसंद करेंगे, तो यहां से आप क्या समझेंगे, दूध है मुराद है, क्योंकि खीर अगर मीठे मद्देनजर होता है इसका तो खाने की बात करता, लेकिन अब ये क्या कर रहा है, पीने की बात कर रहा है। तो आप पीने के वर्ड से ये समझ जाएंगे कि इसकी मुराद खीर से दूध है, मीठा नहीं है, दुरुस्त है। तो अब ये इस किस्म के करीने की जरूरत है। अगर वो इस किस्म का करीना ना लेकर आए, खाने पीने की बात मिसाल के तौर पर ना करे खीर के लफ्ज के अंदर, तो आप कभी भी उसकी मुराद जो है वो समझ नहीं पाएंगे। बस मुश्तरक लफ्जी अगर किसी कलाम में मौजूद हो तो उससे माना समझने के लिए करीने की जरूरत पड़ेगी। मसलन एक बंदा आकर कहता है कि, जैसे अरबी में आपने मिसालें सुनी भी होंगे, एक बंदा आकर कहता है कि मैंने ऐन को देखा है, अगर फकत वो ये कह दे कि मैंने ऐन को देखा है, तो आप उसके इस जुमले से कोई माना नहीं समझेंगे, क्योंकि लफ्ज ऐन अरबी के अंदर क्या है, चश्मे के लिए भी है, आंख के लिए भी है, जासूस के लिए भी है, मसलन इस तरीके से, दुरुस्त है। तो आप कभी भी फैसला नहीं करेंगे, क्या करेंगे, वो इस जुमले में एक चीज का इजाफा करेगा वो, ताकि समझ सकेंगे इसकी क्या मुराद है। मतलब वो कहेगा कि मैंने ऐन को देखा जो जारी था, बह रहा था, ठीक है, आपको बहने से समझ में आ जाएगा कि इसका ऐन से मुराद क्या है, चश्मा है, आंख नहीं है। अगरचे आंख भी बहती है, लेकिन मिसाल जो है वो आप ऐसी बनाएं कि जो इसके साथ मरबूत ना हो, दुरुस्त है, बात वाज़ेह ही आता। बस मुश्तरक लफ्जी करीने का मोहताज है अपना माना समझाने के लिए, करीने की जरूरत पड़ेगी जो भी मुश्तरक लफ्जी को इस्तेमाल करेगा अपने कलाम में। लेकिन मुश्तरक मानवी में ऐसा नहीं है, मुश्तरक मानवी कहता है मैंने इंसान को देखा, खूब आपको समझ में आ गया इंसान कौन है, इसका मतलब है कि आपने हैवान नहीं देखा, आपने जो है वो दरख्त नहीं देखा, आपने मतलब ये चीज है ना, आपको ये पता चल गया कि इसने इंसान को देखा। अब इंसान का कौन सा मिसदाक था, आप परेशान नहीं है माना में, क्योंकि लफ्ज इंसान फकत एक ही माना रखता है, ये बात दिक्कत रखनी है आपने। यहां मसादीक की बात नहीं हो रही है। एक बंदा अगर कहता है कि यहां भी तो मैं परेशान हो रहा हूं, मतलब एक बंदा अगर कहता है मैंने इंसान को देखा, तो मैं परेशान हूं कि तुमने जैद को देखा, अमर को देखा, बकर को देखो, परेशान हूं मैं, कहते हैं ये इसका लफ्ज इंसान का ये माना नहीं है, यानी लफ्ज इंसान का माना जैद अमर बकर है, नहीं, लफ्ज इंसान का माना है हैवान नातिक, यानी ऐसा ऐसी जिंदा जात के जो फिक्र करती है, लफ्ज इंसान से यह मुराद है। और जब भी ये लफ्ज बोला जाता है फौरन ये माना जेहन में आ जाता है और कोई कंफ्यूजन नहीं होती बंदे को, बाकी जो है वो उसके माना नहीं है बल्कि उसके मिसदाक हैं। तो मिसदाक मुशख्खस करने के लिए फिर आप कहेंगे कि मैंने हसन ज़ै अमर बकर को देखा, मसलन आप लेकर आएंगे। बस मुश्तरक मानवी अगर किसी कलाम में इस्तेमाल हो तो उसमें मुराद समझने के लिए करीने की जरूरत नहीं होती, लेकिन मुश्तरक लफ्जी में क्या है, करीने की जरूरत होती है। तो ये तीन फर्क बयान किए गए। مشترک لفظی اور مشترک معنوی کو سمجھانے کے لیے. آپ فرماتے ہیں کہ جب آپ کے لیے مشترک لفظی اور مشترک معنوی سمجھ میں آ گیا تو آپ کو یہ بات آہستہ آہستہ اب کنفرم ہو چکی ہے کہ معانی جو کلی ہوتے ہیں، مفہوم جو کلی ہوتے ہیں، وہ مشترک لفظی ہیں یا مشترک معنوی. تو واضح سی بات ہے وہ مشترک معنوی کے زمرے میں آتے ہیں، مشترک لفظی میں نہیں آتے. کیونکہ جب بھی آپ مفہوم انسان کا تصور کرتے ہیں اس وقت آپ کیا ہے، کوئی قرینے کا آپ کو محتاج نہیں ہوتے آپ. درست ہے؟ بلکہ آپ کیا کر رہے ہوتے ہیں، صحیح طریقے سے اس معنی کی طرف متوجہ ہو رہے ہوتے ہیں اور اس کے مصداق پر جو ہے وہ صدق کر رہے ہوتے ہیں کہ ہاں یہ بھی انسان کو آپ نے تصور کر لیا، پھر آپ کہتے ہیں یہ بھی انسان ہے، یہ بھی انسان ہے، یہ بھی انسان ہے، یہ بھی انسان ہے. کوئی آپ کو ٹینشن نہیں ہوتی اس میں، کوئی شک و تردید آپ کے اندر نہیں پائی جاتی، دو چار تردید آپ نہیں ہوتے جب آپ مفہوم ذہن انسان کو تصور کرتے ہیں اور پھر بعد میں کہتے ہیں یہ بھی انسان ہے، یہ بھی انسان ہے. کوئی تردید آپ کے اندر نہیں پائی جاتی اس قسم کی، لیکن مشترک لفظی میں ہوتی ہے. آپ اگر لفظ عین کو بیٹھ کے یوں سوچ رہے ہو، لفظ عین، تو آپ کہیں گے لفظ عین تو پھر مختلف معنی رکھتا ہے، کیا مراد ہے اس کی، یا میں کیا مراد لوں اس سے. مثلا یوں کر کے آپ تردید کے شکار ہیں، لیکن مفہوم انسان کے اندر آپ اس کا معنی سمجھنے میں آپ کسی شک و تردید میں مبتلا نہیں ہوتے، فوراً آپ کے ذہن میں اور اس کے مصادیق بھی آپ کہتے ہیں یہ بھی یہ بھی یہ بھی یہ بھی سب انسان ہیں. یہ ایک مطلب بیان ہو گیا. دوسرا کیا ہم نے کہا تھا کہ مشترک لفظی کے مصداق محدود ہیں، جن کے لیے وضع ہوا ہے فقط وہ ہیں، اور مشترک معنوی کے مصداق لامحدود ہیں. تو آپ اگر دیکھیں ہماری بات جو مفہوم انسان میں چل رہی ہے، مفہوم درخت میں چل رہی ہے، مفہوم مثلا جو مختلف مفاہیم جو کلی نوعیت کے ہیں ان کو اگر آپ دیکھیں تو ان کے مصادیق لامحدود ہیں. آپ درخت کا ایک مفہوم اپنے ذہن میں رکھتے ہیں تو چاہے موجود جو درخت ہیں وہ بھی اسی کے مصداق بنیں گے، چاہے بعد میں جو آئیں گے وہ بھی اس کے مصداق بنیں گے، حتیٰ جو نہیں بھی رہے ختم ہو گئے وہ بھی اس کے مصداق ہیں. اس کا کوئی حد معین نہیں ہے کہ درخت کی کیا ہے، کوئی حد معین مصداق کی حد جو ہے وہ معین ہو جائے کہ بس یہاں تک درخت کا مفہوم صدق کرے گا، اس سے آگے نہیں کرے گا. باقی لکڑیوں کے اوپر مثلا خاص قسم کی جو ہوتی ہے اس کو ہم درخت نہیں کریں گے، یہاں تک درخت کو نہیں، یہ مفہوم ہر وہ درخت کی نوعیت کی چیز کو درخت اس کے اوپر صدق کرے گا. اور یہ ہمارے کلی مفہوم کے اندر یہ خصوصیت پائی جاتی ہے، مفہوم انسان میں یہ خصوصیت پائی جاتی ہے. پس مفاہیم کلی جو ہیں وہ کھلی ہیں حقیقت میں، اور مشترک معنوی ہے نا کہ مشترک لفظی. اگر مشترک لفظی ہوتے تو ان کے مصداق محدود ہونے چاہیے تھے، اگر مفہوم کلی مشترک لفظی کی طرح ہوتے تو ان کی جو کیا ہے آپ کو معنی سمجھنے میں شک و تردید ہوتی، قرینے کی ضرورت ہوتی، لیکن اس میں تو ایسا ہے ہی نہیں. پس جب مفہوم کلی کے مصداق لامحدود ہیں تو آیا لامحدود افراد کی وضع بھی لامحدود ہو سکتی ہے؟ نہیں، کیونکہ لامحدود کو انسان تصور ہی نہیں کر سکتا، چلے جائے کہ اس کو پھر لامحدود کے لیے وضع بھی کر دے. بس مشترک لفظی کے اندر وضع متعدد ہوتی ہے، لیکن مشترک معنوی میں وضع متعدد ہو ہی نہیں سکتی، چونکہ اس کے مصداق لامحدود ہوتے ہیں اور لامحدود جو ہیں اس کے لیے وضع متعدد نہیں ہو سکتی. بس جتنے بھی کلی مفاہیم ہیں ان کے اندر مشترک معنوی کی خصوصیت پائی جاتی ہے، نہ کہ مشترک لفظی کی. بس جب مشترک لفظی کی خصوصیات نہیں رکھتے یہ مفاہیم تو وہ کلی ہیں نہ کہ مشترک لفظی کی طرح ہیں. بس یہاں سے کیا ہو جاتا ہے، نومالزم کا مبنا ختم ہو جاتا ہے، نومالزم جو ہے وہ اس کی اساس جو ہے وہ باطل ہو جاتی ہے. آ کر دیکھیں کچھ عبارت اس کی دیکھ لیتے ہیں. مفہوم کلی کے بارے میں تحقیق کی بات کرتے ہیں، مشترک لفظی مشترک معنوی کی تعریف کر کے اس کے بعد جو ہے وہ فرق بیان کرتے ہیں، اور اس کے بعد پھر آتے ہیں ہم اب اصل بحث کی طرف آتے ہیں، اس کی چند عبارتیں پڑھ لیتے ہیں. فرماتے ہیں کہ اکنون با توجہ بے ان فرقہ بے بررسی الفاظی مانند انسان و حیوان و امثالہم، جو ہے می پردازم کے जब हमें फ़र्क पता चल गया मुश्तरक लफ्ज़ी और मुश्तरक मानवी का, तो अब हम क्या करते हैं, इंसान और हैवान जैसे अल्फाज के बारे में तहकीक करते हैं कि आया अज़हर एक अज़ इन अल्फाज माना ये वाहिदीरा बेदून एहतियाज बिखरीने ये तायीन खुनंदे मी फाहमीम या इन के हंगामे शनीदन आनहा चंदीन माना बे ज़हने मामी आयत। कहते हैं कि जब हम लफ्ज़ इंसान को सुनते हैं तो हमारी क्या कैफियत होती है, आया फकत एक माना हमारे ज़हन में आ जाता है और हमें उसको समझने में किसी करीने की जरूरत नहीं होती, या ना जब हम लफ्ज़ इंसान सुनते हैं तो हमारे ज़हन के अंदर मुख्तलिफ माना आ जाते हैं और उनमें ये तशखीस देने के लिए कि लफ्ज़ इंसान से मेरी क्या मुराद है या उसकी क्या मुराद थी, मुझे करीने की जरूरत होगी, मैं शक्को तर्दीद में हूंगा किसी किस्म का उसके क्या है। पहली हालत है कि मैं जब भी लफ्ज़ इंसान को सुनता हूं मेरे ज़हन में एक माना आ जाता है और बस मेरी हालत में कोई शक्को तर्दीद नहीं होती। अब कोई बंदा आकर यह कहता है कि भाई इंसान को जब आप तसव्वुर करते हैं आपके जहन में इंसान के मुख्तलिफ अफराद आते हैं, मोहम्मद अली हसन हुसैन फलाने फलाने ये सारे जो हैं वो इंसान के जो है वो अफराद हैं, तो आप शक व तर्दीद में पड़ जाते हैं कि इंसान बिलाखर कौन। फरमाते हैं कि यहां आप बहस को जुदा कर रखें, हमारी बात लफ्ज इंसान के माना के अंदर चल रही है। लफ्ज इंसान का माना अली हसन हुसैन नहीं है, लफ्ज़ इंसान का माना हैवान नातिक है। हैवान से मुराद क्या है, यानी जिंदा जात के जो क्या करती है, फिक्र करती है, ये मुराद है इंसान का माना, ये है इसकी में बात चल रही है। इस माना को समझने के लिए किसी करीने की जरूरत नहीं है। अली हसन हुसैन वगैरह ये जितने भी अफराद के नाम आते हैं, जो भी आप नाम ले ले इंसानों के, वो लफ्ज़ इंसान के माना नहीं है बल्कि माना इंसान के क्या है, मिसदाक हैं। तो कहते हैं बेदून शक मोहम्मद व अली व हसन व हुसैन रा बेउनवान मानी लफ्ज इंसान तलकी ना कुने, ये बात जहन से निकाल दें कि हमारी मुराद यहां पर लफ्ज इंसान से अली मोहम्मद हसन हुसैन इस किस्म के अफराद हैं ना, लफ्ज इंसान का माना नहीं है ये। हंगामे शनीदन इन वाजे दो चार शक तरदीद शवीम, ताकि हम कहें कि लफ्ज इंसान से मुराद अब इनमें से कौन हो सकता है, ये मुराद नहीं है हमारी कि मंजूर आज इन वाजे कुदाम ये मानाज के, यानी हम शक के शिकार हो जाए कि इनमें से फिर कौन सा माना हमारा मुराद है, बल्कि मी दान इन के इन वाजे माना वाहिदी दारत, बल्कि हम ये बात जानते व पाते हैं इसको कि इस लफ्ज का एक ही माना है कि मुश्तरक बैन इन अफराद व दीगर अफराद इंसानिस, और वह माना क्या है इन अफराद के अंदर भी और इसके अलावा भी जितने अफराद हैं उनके दरमियान मुश्तरक है, और वो क्या है, जैसा कि मैं बयान कर रहा हूं कि वो एक जिंदा जात के जो फिक्र करती है, बस मुश्तरक लफ्जी नीस, बस इस करीने के मुताबिक इस गुफ्तगू के मुताबिक मफहूम इंसान जो है वो क्या है, वो लफ्जी नहीं है मुश्तरक लफ्जी बल्कि मुश्तरक मानवी है। एक हमने तहकीक कर, दूसरा कहते हैं अकनून बेबिनीम के आया इन गुने अल्फाज हीच महदूदियती रा नस्बत बे मसादिक निशान मी दहान या इनके काबिल सिद्क बर भी नहायत अफराद मी बशन। अब कहते हैं दूसरी खसूसियत में आ जाते हैं, हम मुशरक लफ्जी की खसूसियत यह थी कि इसके अफराद महदूद होते हैं, मुशरक मानवी की खसूसियत यह थी कि इसके अफराद ला महदूद होते हैं। तो अब आकर देखते हैं कि ये जो मफहूम जिनको हम कुल्ली कहते हैं इनके मिसदाक जो हैं वो ला महदूद हैं या महदूद है। बदीही इसके माना इन अल्फाज मुख्तदाए हीच नो महदूदियती अज नजर तदाद मिसदाक नीस्त। कहते हैं वाज़े और रोशन व बदीही है कि हम जिसको कुल्ली कह रहे हैं उसके मिसदाक की कोई हद मुअय्यन नहीं है। जब हम कहते हैं इंसान, जब हम कहते हैं दरख्त, जब हम कहते हैं पानी, इसका कोई मिसदाक जो है वो मुअय्यन नहीं है कि फकत इतने मसदाक पर ये सिद्ध करेगा, इससे ज्यादा पर नहीं करेगा, बल्कि जो भी आप तसव्वुर कर सकें उन पे भी सिद्ध करेगा और जिनको अभी आप तसव्वुर नहीं कर पा रहे बाद में आएंगे वो उन पे भी सिद्ध करेगा, कोई लिमिट नहीं है इसके पास। ये भी हो गया। तीसरा फरमाते हैं बिल आखरे ملاحظه می کنیم که هیچ یک از این الفاظ دارای وضعی بی نهایت نیستند و هیچ کس قادر نیست که افراد نامتناهی را در ذهن خود تصور کند و لفظ واحدی را با بی نهایت وضع به آنها اختصاص داد. اب تیسری جو خصوصیت ہم نے بیان کی تھی کہ مشترک لفظی کی وضع جو ہوتی ہے وہ متعدد ہوتی ہے، مشترک معنوی کی وضع کیا ہوتی ہے؟ فقط ایک ہوتی ہے. تو فرماتے ہیں کہ یہ جو ہم کہہ رہے ہیں کہ لفظ انسان ایک معنی پر دلالت کرتا ہے اور اس کے مختلف مصادیق ہیں، تو فرماتے ہیں کہ یہاں پر وضع متعدد نہیں پائی جاتی مشترک معنوی کے اندر، کیونکہ افراد لامحدود ہیں. جب افراد لامحدود ہیں تو آپ لامحدود کو اپنے ذہن میں تصور ہی نہیں کر سکتے کہ آپ وہ تصور کر کے ان کے لیے الگ الگ معنی لفظ وضع کریں ان کے لیے. بس یہاں پر ایک وضع ہے، متعدد وضع نہیں ہے. نتیجہ آن کے کلی از قبیل مشترکات معنوی است. نتیجہ اور خلاصہ ہماری بحث کا نکلتا ہے کہ کلی جو ہے وہ مشترک معنوی کی قبیل سے ہے، نہ از قبیل مشترک لفظی، نہ کہ مشترک لفظی کی طرح جس طرح کے بعض بلکہ ان نومالزم والوں نے کہا ہے. درست ہے؟ بس یہاں پہ یہ مبنا جو ہے ان کا باطل ہو جاتا ہے. اس کے بعد ایک بندہ آ کر کیا کرتا ہے، ایک اعتراض کے طور پر یہ بیان کرتا ہے، کہتا ہے کہ ممکن ہے کہ ایک بندہ آ کر ایک مصداق کو ذہن میں تصور کرے اور پھر کہے اس کے مشابہ جتنے بھی ہیں میں لفظ اس کے لیے وضع کر رہا ہوں. ابھی ہم نے کیا کہا اوپر؟ ہم نے کہا مصداق اگر لامحدود ہوں تو وضع کرنے والے کو پہلے کیا ہوتا ہے؟ تصور تو کرنا ہوتا ہے نا. مثلا اگر وہ کہتا ہے کہ میں لفظ عین کو آنکھ کے لیے وضع کرنا چاہتا ہوں، اس کا مطلب ہے آنکھ کا تصور ہونا چاہیے اس کے پاس. اگر وہ کہتا ہے میں لفظ عین کو چشمے کے لیے وضع کرنا چاہتا ہوں، تو پھر اس کا مطلب ہے چشمے کا اس کے پاس کیا ہونا چاہیے؟ تصور ہونا چاہیے. لیکن اگر مصداق لا محدود ہو اور اس نے ہر ہر کے لیے کیا ہے وضع بھی کرنا ہو، تو کیا کرے پھر؟ ہم نے کہا کہ ہو ہی نہیں سکتا، چونکہ لامحدود افراد کو تو وہ تصور ہی نہیں کر سکتا تاکہ وہ ہر ہر کے الگ الگ کے لیے لفظ کو وضع کرے. اگلا بندہ اعتراض کرنے والا کہتا ہے کہ آپ یوں کیوں کہتے ہیں؟ آپ یوں کر لیں کہ آپ کو مثال کے طور پہ تصور کر لیا اور ایک لفظ کو آپ کے لیے وضع کر دیا، اب کیا ہوگا؟ میں کہوں گا کہ آپ کے مشابہ جتنے بھی افراد پائے جاتے ہیں یہ لفظ ان کے لیے بھی ہے. کہتے ہیں اس طرح تو ہو سکتا ہے؟ لامحدود کے لیے آپ کیا کر رہے ہیں؟ ایک لفظ کو مختلف وضع کے ساتھ کیا کر رہے ہیں؟ وضع کر رہے ہیں اس کو. درست ہے کہ اگر میں کہوں کہ یہ جو لفظ ہے مثال کے طور پہ لفظ انسان، اس کو میں آپ کے لیے وضع کر رہا ہوں اور جو آپ کے مشابہ ہیں، تو اس کا مطلب یہ ہے کہ اگر انسان لامحدود ہے تو وضع بھی کیا ہو جائے گی؟ لامحدود ہو جائے گی، کیونکہ میں نے وضع کر دیا، میں نے کہہ دیا کہ آپ اور آپ کے مشابہ جتنے میں ان کے لیے وضع کر رہا ہوں، تو یہاں وضع لامحدود ہو گئی، تو آپ کا جو ہے وہ جواب باطل ہو جاتا ہے. آیت اللہ مصباح حفظ اللہ فرماتے ہیں کہ پہلے تو آپ ہمیں یہ بتائیں کہ یہ جو تم نے کہا کہ سب، اس نے کیا کہا؟ اس نے کہا کہ میں نے اس کے لیے اور اس جیسے سب افراد کے لیے وضع کیا لفظ انسان کو. آقا مصباح کہتے ہیں کہ یہ جو سب ہے، یہ سب بھی اپنے اندر کو معنی رکھتا ہے یا نہیں رکھتا؟ درست ہے نا، لفظ ہے نا سب، سب معنی رکھتا ہے یا نہیں رکھتا؟ سب افراد، افراد ایک لفظ ہے، افراد کا کوئی معنی ہے یا نہیں ہے؟ معنی ہے. تو اس سے پوچھیں گے کہ بھائی تم نے یہ سب کا جو لفظ ہے یہ جو معنی رکھتا ہے، یہ معنی، یہ لفظ سب لامحدود افراد کے لیے وضع ہوا ہے؟ لفظ سب جس کو آپ سب کہہ رہے ہیں، کہتے ہیں نا سب افراد کے لیے، خب سب کس معنی میں دلالت کر رہا ہے؟ کوئی تو معنی رکھتا ہے اپنے اندر، اس معنی کے لیے کیسے وضع ہوا یہ؟ سب کے بہت سارے افراد ہیں تو ان سب کے لیے وضع ہوا ہے یا نہ؟ آپ نے کیا کیا، ایک ایسے مفہوم کو ذہن میں لے کر آئے اور پھر کہا کہ سب افراد کے لیے وضع ہوا، یعنی ایک مفہوم کلی کو آپ نے تصور کر لیا. کہتے ہیں جان نہیں چھوڑا سکتے آپ، लफ्ज अफराद ही को पकड़ लेते हैं आपने, लफ्ज अफराद से आपने जो अफराद मद्देनजर लिए हैं, ये लफ्ज उन सब के लिए अलग अलग वाज हुआ है? नहीं, आपने एक ऐसी हालत, एक मफहूम तसव्वुर किया, तसव्वुर करके कहा कि मैं आपके लिए और आप जैसे सब के लिए, सब अफराद के लिए वाज करता हूं, वो कुल्ली है। वो देखें इबारत, कहते मुमकिन अस्त कसी एतराज कुनद के इन माना बराए अदम इम्कान वजहा ये मुतअद्दिद दर मुश्तरकात काफी नीस्त। कहते मुमकिन है कि कोई इंसान ये एतराज करे कि ये जो आपने कहा कि मुश्तरकात में मुतअद्दिद वज जो है वो मुमकिन नहीं है, ये बयान आपका जो है वो दुरुस्त नहीं है, काफी नहीं है। जीरा मुमकिन अस्त के वज कुनंदे यानी वज करने वाला, एग्रीमेंट करने वाला मुमकिन है, ये एक मिसदाक ना भी निहायत मिसदाक, वो भी निहायत ला महदूद मिसदाक को नहीं बल्कि एक मिसदाक को क्या करता है, दर जहन खुद तसव्वुर कुनद, अपने जहन में वो तसव्वुर कर लेता है। और लफ्ज, और फिर क्या करे, लफ्ज रा बराए आन व हमें अफराद मुशाबिह वज निमायत, यानी जैसे मैंने जुमला भी बोला कि वो कहे कि मैंने इसके लिए और इसके मुशाबिह तमाम अफराद के लिए वज कर दिया इसको, बस यहां वज मुतअद्दिद है। आयतुल्लाह मिसबा फरमाते हैं वली मीदानी, लेकिन हम जानते हैं कि चुनीन कसी मीबा ये इस किस्म का इंसान जरूरी है कि माना ये हमें फर्द व मुशाबिरा तसव्वुर को न, उसने अपने लफ्ज में क्या लफ्ज इस्तेमाल किया है कि मैं इसके लिए और इसके मुशाबे तमाम अफराद के लिए वज कर रहा हूं। तो कहते हैं यहां तीन अहम अल्फाज आपने इस्तेमाल किए हैं, एक तमाम, एक अफराद और एक मुशाबे, तो इन तीन अल्फाज के मानी को आपने तसव्वुर करना है तो इस्तेमाल कर रहे हो ना। ताबे थवानत चुनीन करार दादीरा इंजाम दहात, इनके माना को तसव्वुर करेगा इन तीनों का तो तब जाकर वो एक एग्रीमेंट करेगा। पस सवाल मुतवज्जे खुद इन अल्फाज में शब्द के चिगुने व शुद्यान, हम अभी छोड़ देते हैं लफ्ज इंसान को, हम आ जाते हैं इधर आपकी तरफ कि आपने जो ये तीन अहम लफ्ज अपने मुंह से निकाले हैं, तमाम, अफराद और मुशाबे, ये तीन लफ्ज जो आपने अदा किए हैं इनकी वज कैसे है। वचिगोने काबिल सिद्क बर भी निहायत मोरिद मोरिद हसन, और ये कैसे बेनिहायत ला महदूद मसादीक पर सिद्ध कर रहे हैं, उनके अंदर इस्तेमाल हो रहे हैं, तो ये सवाल का तुम्हें जवाब देना पड़ेगा। तो खुद जवाब देते हैं, कहते हैं नाचार बायत बेफजीर इनके जहन मां मीतमानद मफूमीरा तसव्वुर कुनत, तो आपको मजबूरन हतमन चारा नहीं है आपके लिए कि आप कबूल करें कि हमारा जहन एक ऐसे मफहूम को तसव्वुर करता है कदा के दर ऐन वहदत, बावजूद इसके कि वो एक मफहूम है, काबिल इंतबाक बर मसादीक नामहदूद अस, और इसके मसादीक जो है वो लामहदूद हैं। इस तरह मफहूम पाया जाता है और इंसान ऐसे, इंसान का जहन ऐसे मफहूम का तसव्वुर कर सकता है, और आपका यह कलाम कह रहा है आपने लामहदूद को तसव्वुर किया किसके अंदर, एक मफहूम में, कौन सा है वो, सब ये तमाम मुमकिन नीस चुनीन मफहूमी बादर नजर गिरफ्तने तक तक अफराद तक तक मसादी के नाम उतना ही वशुदे बाशद। असल मुमकिन अगर कोई कहता है ना मैंने एक एक फर्द को मद्देनजर रखकर जो है वो वज किया है लफ्ज को, तो कैसे मद्देनजर रख सकते हो, लाम उतना ही बात ला महदूद की हो रही है, ला महदूद अफराद को कैसे तुम मद्देनजर रख सकते हो, ला महदूद में तो अफराद जो है अभी आए नहीं है, कैसे उसको मद्देनजर रख सकते हो। जीरा चनीन चीजी बरा हीच इंसानी मुयसर नहीं, क्योंकि इस किस्म का मुलाहजा करना, मद्देनजर रखना जो है वो किसी इंसान के लिए मुयसर नहीं है, बस आप मजबूर हैं क्या, कायल हो जाए कि इंसान का जहन एक ऐसा मफहूम तसव्वुर कर सकता है कि जो मफहूम क्या है, ला महदूद मसादिक पर सिद्ध कर सकता है, और इसी को हम मफहूम कुल्ली कहते हैं। बस नॉर्मलिज्म ने जो ये मबना इख्तियार किया था کہ مفہوم کلی نام کی کوئی چیز نہیں ہے یا یہ مشترک لفظی کی طرح ہے، ان کا مبنی باطل ہے کہ مشترک لفظی کی طرح نہیں ہے بلکہ مشترک معنوی کی طرح ہیں یہ، یعنی ایک معنی کلی ہوتا ہے اس کے پھر نیچے مصادیق متعدد ولا محدود ہوتے ہیں اور ان پہ صدق کر سکتے ہیں آ کر، درست ہے؟ تو نومالزم کا مبنی جو ہے باطل ہو جاتا ہے۔ اس کے بعد جو ہے وہ نومالزم والے ایک اور اعتراض کرتے ہیں کلی کو قبول کرنے پر، کہ آپ کلی کو قبول کرتے ہیں تو اس اشکال کا کیا جواب دیں گے، کہ اس کا اشکال کا جواب اور پھر ڈیوڈ ہیوم کے نظریے پر کیا اعتراض ہے، کہ انشاءاللہ اس کو بعد والے درس میں دیکھتے ہیں۔ وصلی اللہ علی محمد وآل محمد۔